नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमेल सिन्हा। आज मिति 2082 साल असार 5 गते बिहिबार, अषाढ़ कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार जुन 19 सन 2025, नेपाल सम्मत 1145। राष्ट्रिय खेलकुद मिति सरेको सरै गोर्खापत्र दैनिकको अग्र पृष्ठमा रहेको यो समाचारबाट कार्यक्रम अखबारको शुरूआत गर्दैछौ। 10 राष्ट्रिय खेलकुदको निर्धारित मिति 3 पटक सर्यो, तर फेरि कहिलेलाई तोकिने हो टुंगो छैन। अझ हुन्छ कि हुन्न भन्ने अन्यल पनि कायमै रहेको छ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा व्यक्तिगत समूहगत खेलका खेलाड़ी, प्रशिक्षक र खेलकर्मी यो महोत्सव समेटिन्छन्। देशभरिका खेलाड़ीको जमघट हुने भएकाले राष्ट्रिय खेलकुद नजिकिँदा नेपाल खेलकुदको उत्साह हेर्न लायक हुन्छ। 2038 सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक 2 वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ। यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको 22 संस्करण हुनुपर्ने हो। यद्यपि निर्धारित समयमा कहिल्यै गर्न नसक्ने विद्यमान समस्याका कारण अहिले कडाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल 10 संस्करण हुँदैछ। त्यसको पनि मिति तय गर्न सकिएको छैन। 2079 कार्तिक 3 गते पोखरामा सम्पन्न 9 राष्ट्रिय खेलकुदले 2 वर्षपछि कर्णालीमा भेट्ने बाचा गर्दै विश्राम लिएको थियो। त्यसबेला 10 राष्ट्रिय खेलकुदको मिति 2081 मक्सिर 2 देखि 9 गतेसम्म तोकिएको थियो, तर अहिलेसम्म 10 संस्करण हुन सकेको छैन। यसबीच 3 पटक मिति तय भएर पनि राष्ट्रिय खेलकुद सरेको सरै छ। पोखरामा तोकिएको मिति शुरूआतमै अल्पत्र पर्यो। दोस्रो पटक तोकिएको चैत 23 गतेदेखि 30 गतेसम्म पनि नहुने भयो। त्यसपछि 2082 जेड 3 गतेदेखि 10 गतेसम्म घरेलु खेलकुदको महाकुम्भ हुने भनी अर्को मिति तोकियो, त्यो पनि भएन। यसअघि मिति सर्दा अर्को मिति तोक्ने गरिन्थ्यो, अहिले नयाँ मिति पनि तोकिएको छैन। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले 10 राष्ट्रिय खेलकुद समयमै हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, राष्ट्रिय खेलकुद समयमै गर्नुपर्छ भनेर राम्रो तयारी भइसकेको थियो। लोगो र मस्कट पनि अनावरण भइसकेका थिए, विभिन्न उपसमिति गठन भइसकेका थिए। तयारीलाई तीव्र दिन सुर्खेतको वीरेन्द्र नगरमा 10 राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको सचिवालय पनि स्थापना भइसकेको थियो, तर हुन सकेन। यो दुर्भाग्यपूर्ण हो। राष्ट्रिय खेलकुद मिति सरेको सरै आजको गोर्खापत्र दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। विश्व बैंकको प्रतिवेदन, नेपालीको मृत्युको पहिलो कारण प्रदूषण, आजको नागरिक दैनिकको अग्र पृष्ठमा खबर रहेको छ। नेपालमा हुने वार्षिक मृत्यु र अपाङ्गताको प्रमुख कारण वायु प्रदूषण भएको देखिएको छ। विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कुपोषण र सुर्तीजन्य पदार्थको प्रयोगबाट मृत्यु र अपाङ्गतालाई उछिनेर वायु प्रदूषण प्रमुख कारण बन्न पुगेको हो। नेपालमा वर्षेनी करिब 26,000 जनाको मृत्युको कारण वायु प्रदूषण बनेको छ। वायु प्रदूषण विभिन्न रोग निम्त्याउने प्रमुख कारण बनेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 75% दीर्घकालीन फोक्सो सम्बन्धी, 46% पक्षघात, 44% हृदय रोग र 41% श्वास प्रश्वास रोगको कारक वायु प्रदूषण भएको भेटिएको हो। यसै गरी 38% फोक्सोको क्यान्सर, नवजात शिशु सम्बन्धी 30% समस्या र 20% मधुमेह रोग पनि प्रदूषणका कारणले हुने गरेको प्रतिवेदनमा उल्लेख रहेको छ। विश्व बैंकको प्रतिवेदन, नेपालीको मृत्युको पहिलो कारण प्रदूषण, आजको नागरिक दैनिकले अग्र पृष्ठमा यो खबर प्रकाशित गरेको छ। अमेरिकाले एमसीसीलाई निरन्तरता दिने आजको नागरिक दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यूएसआईडी लगायत अन्य अमेरिकी सहयोग परियोजना रोकिँदा एमसीसीले निरन्तरता पाउने नपाउने अन्य भएको थियो। एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढ़ाउन स्वीकृत प्रदान गरिएको अमेरिकी दूतावासले जनाएको छ। यसको अर्थ अब एमसीसी परियोजनाले निरन्तरता पाउने भएको छ। एमसीसी करिब 55 करोड़ डलर अनुदान करिब 75.5 अर्ब रूपियाँको परियोजना भएकाले निकै महत्वका साथ हेरिएको छ। फेब्रुअरी 2025 अमेरिकी विदेश मन्त्रीले वैदेशिक सहायता समीक्षा चलिरहेका बेला लागू गरिएको 90 दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनु भएको थियो। एमसीए नेपालका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढ़ाउन स्वीकृति प्रदान गरेको छ। एमसीसी र नेपाल स्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको जनाएको छ। अमेरिकाले एमसीसीलाई निरन्तरता दिने आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ। केन्द्र सरकारको पैसा थुप्रिँदै प्रदेश र स्थानीय तहमा अर्थतन्त्रकै चक्र कमजोर, आजको अन्नपूर्ण पोष दैनिकमा यो खबर समावेश छ, जसलाई हामी कार्यक्रम अखबारमा लिँदैछौ। स्थानीय तहको जहिले गुनासो हुन्छ, केन्द्र सरकारले समानीकरणको निर्धारित रकम दिएन, त्यसै कारण विकास निर्माणमा अप्ठ्यारो भयो, तर केन्द्र सरकारले पठाएको त्यस्तो रकम पनि खर्च गर्न नसकेर स्थानीय र प्रदेश सरकारमा थुप्रने गरेको छ, जसका कारण केन्द्र सरकारको संचित कोष घाटा ऋणात्मक हुने तथा प्रदेश र स्थानीय तहका संचित कोष फाइदा धनात्मक हुने प्रवृत्ति मौलाउँदै गएको छ। यसले अर्थतन्त्रकै इकोनोमिक साइकल कमजोर हुँदै गएको विज्ञहरूले बताएका छन्। केन्द्र सरकारको पैसा थुप्रिँदै प्रदेश र स्थानीय तहमा अर्थतन्त्रकै चक्र कमजोर, आजको अन्नपूर्ण पोष दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। आर्थिक तीन वर्षको आर्थिक वृद्धि दर 7.1% अन्नपूर्ण पोष दैनिककै खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2082-83 85-85 लागू हुने मध्यमकालीन खर्च संरचना सार्वजनिक गरेको छ। संरचनाले तीन वर्षभित्र संघीय सरकारले खर्च गर्ने योजना, प्राथमिकताका आयोजनाहरू, स्रोत र व्यवस्थापन, बजेटको विनियोजन प्रक्रिया प्रष्ट पारेको छ। यसले 16 योजना तथा दिगो विकास लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तय गरेको छ। आगामी तीन आर्थिक वर्षको औसत आर्थिक वृद्धि दर 7.1% रहने अनुमान गरिएको छ। कार्यक्रमले आर्थिक वर्ष 82-83-84-85 मुलुकको औसत आर्थिक विकास 7.1% रहने अनुमान गरिएको हो। तीन वर्षको आर्थिक वृद्धि दर 7.1% आजको अन्नपूर्ण पोष दैनिकमा खबर प्रकाशित छ। विद्युत व्यापार निजी क्षेत्रलाई खुल्ला गर्ने मस्यौदा आयोगबाट स्वीकृत, कारोबार दैनिकको अग्र पृष्ठमा समाचार रहेको छ। विद्युत नियमन आयोगले विद्युत व्यापारमा निजी क्षेत्रलाई खुल्ला गर्ने कानूनको मस्यौदा स्वीकृत गरेको छ। बुधबार बसेको आयोगको 276 बैठकले विद्युत प्रणालीमा खुल्ला पहुँच दिने सम्बन्धी निर्देशिका मस्यौदा स्वीकृत गरेको हो। यसले निजी क्षेत्रलाई विद्युत खरिद बिक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा निर्भर रहनुपर्ने बाध्यताबाट मुक्त गर्नेछ भने निजी क्षेत्रले उत्पादन गरेको विद्युत देशभित्र वा बाहिर निर्यात गर्ने बाटो खोल्नेछ। आयोगका अध्यक्ष रामप्रसाद धितालका अनुसार निर्देशिकाले आन्तरिक खपतको लागि 5 मेगावाट र अन्तर्देशीय विद्युत व्यापारका लागि न्यूनतम खुल्ला पहुँच कारोबारको मात्रा 10 मेगावाट तोकेको छ। यस्तै विद्युत आपूर्ति र निर्यातको लागि प्राधिकरणको संरचना गरे बापत संरचना प्रयोग गरे बापत अल्पकालीन दर प्रति युनिट 39 पैसा शुल्क तिर्नुपर्नेछ। त्यसै गरी दीर्घकालीन र मध्यकालीन दर भने 2,83,242 रूपियाँ प्रति मेगावाट प्रति महिना तोकिएको छ। यो प्रक्षेपण अझै छलफलमा रहेकाले संकेतात्मक मात्र भएको र अन्तिम नभएको आयका अध्यक्ष धिताले जानकारी दिनुभयो। कारोबार दैनिकले यो खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। मध्य पूर्व युद्धको चपेटामा 12,000 नेपाली, आजको नेपाल समाचार पत्रको अग्र पृष्ठमा खबर रहेको छ। इजरायल र इरान युद्ध चुलिँदै गएपछि इजरायलमा श्रम गर्न गएका 12,000 भन्दा बढ़ी नेपाली नागरिक युद्धको चपेटामा परेका छन्। दैनिक बम बारूदको डर र आकाशमा गुन्जिरहने साइरन बीच उनीहरू ज्यान जोगाउन बंकरमा लुकेर बस्न बाध्य हुन थालेका छन्। युद्ध उत्कर्षमा पुगेपछि उनीहरूले उद्धारका लागि सरकारले गरेको तयारीलाई नजिकबाट हेरिरहेका छन्। भयानक हवाई आक्रमण र क्षेपास्त्र हमलाले इरान र इजरायली भूभाग आक्रान्त हुन थालेपछि त्यहाँ कार्यरत नेपाली घर फर्कन खोजे पनि इजरायलको एयर स्पेस बन्द भएकाले त्यहाँ नै बस्न बाध्य भएका छन्। पाल्पाका दिनेश रायमाझी जस्ता सयौं नेपालीहरूको मन त नेपालमा फर्कनेछ, तर त्यस्तो अवस्था बनिसकेको छैन। इजरायलमाथि इरान, हमास, हिजबुल्लाह र येमनका हुथी विद्रोहीहरूबाट एकसाथ आक्रमण शुरू भएपछि स्थिति थप भयावह भएको छ। लगातारको हमलाले गर्दा नेपाली कामदारहरू अहिले जागिर छाडेर बंकरभित्र शरण लिन बाध्य भएका छन्। मध्य पूर्व युद्धको चपेटामा 12,000 नेपाली, यो खबर आजको नेपाल समाचार पत्रमा प्रकाशित छ। गठनको 2 महिनापछि शासकीय सुधार आयोगको पहिलो बैठक आजको कान्तिपुर दैनिकको भित्रपृष्ठमा खबर रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक बुधबार सिंहदरबारमा बसेको छ। गठन गरेको 2 महिनापछि आयोगको बैठक बसेको हो। गत वैशाख 8 मा आयोग गठन गरिएको थियो। प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकमा 9 जना पदेन सदस्य उपस्थित हुनुहुन्थ्यो। गठनको 2 महिनापछि शासकीय सुधार आयोगको पहिलो बैठक आजको कान्तिपुर दैनिकको भित्री पृष्ठमा खबर प्रकाशित छ। बजेट नहुँदा विद्यालय भवन अधुरा, आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठको खबरलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। नवलपुरको कावासोती नगरपालिका 3 मा रहेको जनविकास वृद्धाश्रम आधारभूत विद्यालयका विद्यार्थी असारको उखरमाउलो गर्मीमा पनि जीर्ण भवनमा जस्ताको छानामुनि बसेर पठन पाठन गर्न बाध्य छन्। सोही भवनको छेवैमा एउटा अपुरो पक्की भवन छ, जसले बजेट अभावमा विगत 4 वर्षदेखि माध्यमिक तहसम्मको शिक्षाको अधिकार लिएर बसेको स्थानीय सरकारको प्रतीक्षा गरिरहेको छ। यो समस्या सो विद्यालयको मात्र होइन, जिल्लाको प्रतीक्षा नगरपालिका भित्रका ज्ञानोदय माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, कल्याण आधारभूत विद्यालयका लगायत 11 विद्यालयको हो। बजेट नहुँदा विद्यालय भवन अधुरा, आजको गोर्खापत्र दैनिकमा खबर छ। भाटा टेकेर सुनकोशी तर्नुपर्ने बाध्यता गोर्खापत्र दैनिकको खबरलाई लिँदैछौ। रामेछापको खाडादेवी गाउँपालिका चार स्थित पुछी घाटको झोलुङ्गी पुलमा बाँसका भाटा बिछ्याएर जोखिमपूर्ण बनाइएको छ। गत असोज 12 गते आएको बाढ़ीले क्षति पुर्याएको झोलुङ्गे पुलको मर्मत नभएपछि स्थानीयले भाटा बिछ्याएर वारपार गर्न थालेका हुन्। पुलको अस्थायी रूपमा मर्मत नभएपछि गाउँपालिकाले 4 लाख रूपियाँ बजेट खर्च गरेर बाँसका भाटा प्रयोग गरी पुलमा हिँड्न मिल्ने बनाएको हो। भाटा टेकेर सुनकोशी तर्नुपर्ने बाध्यता आजको गोर्खापत्र दैनिकको खबर हो यो। संघीयतापछि दार्चुलामा विकासको लहर गोर्खापत्र दैनिकमा खबर रहेको छ। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक र सांस्कृतिक दृष्टिले भने समृद्ध रहेको छ। दुर्गम जिल्लाका रूपमा चिनिएको दार्चुला संघीयतापछि विकासले गति लिएको छ। शिक्षा, स्वास्थ्य, सड़क, यातायात, विद्युत, खानेपानी, संचार, कृषि, पर्यटन लगायतका सबै क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेको छ। समाचारमा विभिन्न उपशीर्षकहरू समेत उल्लेख गरिएको छ, जसमा सड़क निर्माणलाई प्राथमिक मा राखिएको विषयलाई उठान गरिएको छ। त्यसै गरी शिक्षा क्षेत्रमा लगानी बढ़ेको विषयलाई उल्लेख गरिएको छ। कृषि उत्पादनमा यन्त्रीकरणको विषयलाई समावेश गरिएको छ। गाई पालनबाट लाखौं आमदानीको विषयलाई पनि समाचारमा उल्लेख गरिएको छ। संघीयतापछि दार्चुलामा विकासको लहर आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसंगहरू। इजरायल र इरान युद्धको असर, रासायनिक मलको मूल्य बढ़न सक्ने, आजको गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा समावेश समाचारलाई कार्यक्रम अखबारमा लिँदैछौ। इजरायल र इरान बीच हाल भइरहेको युद्धका कारण रासायनिक मलको लागत मूल्य 20% बढ़ने भएको छ। युद्धका कारणले मल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव हुँदा मूल्य बढ़ने भएको हो। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ़दा त्यसको प्रभाव स्थानीय बजारमा समेत पर्ने गर्छ, आजको गोर्खापत्र दैनिकमा खबर रहेको छ। साथै गोर्खापत्र दैनिकको यसै पृष्ठमा प्रसारण लाइन नबन्दा 1600 मेगावाट विद्युत खेर जाने अर्को समाचार रहेको छ। मर्स्याङदी करिडोरमा निर्माणाधीन 220 केभी विद्युत प्रसारण लाइन समयमै निर्माण सम्पन्न नभए 1600 मेगावाट विद्युत खेर जाने भएको छ। समयमै प्रसारण लाइन नबन्दा मर्स्याङदी करिडोर अन्तर्गत लमजुङ र मनाङमा निर्माण सम्पन्नको चरणमा पुगेको जलविद्युत आयोजनाको विद्युत खेर जाने भएको हो। गोर्खापत्र दैनिकको खबर हो यो। नेटवर्थ 90 भन्दा कम भएका कम्पनीलाई पनि आईपीओ अनुमति दिन अर्थ समितिको निर्देशन, कान्तिपुर दैनिकको अर्थ पृष्ठमा खबर रहेको छ। प्रति शेयर युनिट नेटवर्थ 90 भन्दा कम रहेका कम्पनीलाई पनि प्राथमिक शेयर निष्कासन आईपीओ अनुमति दिन संघीय संसदको अर्थ समितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ। प्रचलित कानूनमा उल्लेखित शर्त पूरा भएको अवस्थामा रोक लगाउन नमिल्ने भन्दै अर्थ समितिले बोर्डलाई निर्देशन दिएको हो। 90 भन्दा कम नेटवर्थ भएका कम्पनीलाई अनुमति नदिनु भन्दै यसअघि सार्वजनिक लेखा समितिले निर्देशन दिएको थियो। नेटवर्थ 90 भन्दा कम भएका कम्पनीलाई पनि आईपीओ अनुमति दिन अर्थ समितिको निर्देशन, आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। विश्व बैंकबाट 21 अर्ब सहुलियतपूर्ण ऋण लिँदै सरकार, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। मन्त्री परिषदले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणका लागि विश्व बैंकबाट प्राप्त हुने करिब 20 अर्ब 79 करोड़ रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै दक्षिण कोरिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब 1 अर्ब 8 करोड़ 1,80,00,000 रूपियाँ अनुदान सहायता स्वीकार गर्ने र विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थासँग रणनीतिक सड़क सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि करिब 29,72,00,000,000 रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बताउनुभयो। विश्व बैंकबाट 21,00,00,000 सहुलियतपूर्ण ऋण लिँदै सरकार आजको अन्नपूर्ण पोष दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।